रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ, प्राविधिक मित्र दिल्लुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। अगस्त 9 तारिक अर्थात् साउन 24 गते विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। आदिवासी जनजाति दिवसकै अवसर पारेर कार्यक्रम साइनोले पनि विविध व्यक्तित्वहरूको अन्तर्वार्ता हामीले प्रसारण गर्दै आएका छौँ। आजको कार्यक्रममा हामीले विश्व आदिवासी जनजाति दिवसकै सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष चिनीमाया माझीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी।
नमस्कार उपाध्यक्ष, कार्यक्रम साइनोमा तपाईँलाई हार्दिक स्वागत छ।
हजुर, हस्, धन्यवाद सर।
यही अगस्त 9 तारिकमा विश्व आदिवासी जनजाति दिवस मनाउँदैछ, यसको ऐतिहासिक पृष्ठभूमि के छ बताइदिनुहोस् न।
प्रश्नको लागि धेरै धेरै धन्यवाद। सर्वप्रथम त म नेपाल आदिवासी जनजाति महासङ्घको उपाध्यक्ष र नेपाल माझी चासङको केन्द्रीय अध्यक्षको तर्फबाट यो साइनो प्रोग्राम सुनेर बसिरहनु नै सम्पूर्णमा शुभ बिहानी टक्राउँछु। यो पृष्ठभूमि विश्व आदिवासी दिवसको बारेमा मैले राख्नु पर्दा चाहिँ छोटोमा भन्नुपर्दा यो विश्व आदिवासी दिवस हरेक वर्ष अगस्त 9 साउन 24 गते विश्वभर मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य आदिवासी जनजातिहरूको पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँग सम्बन्धित अधिकारको संरक्षण र सम्बर्धन गर्नु नै हो। यसको थोरै इतिहास भन्नुपर्दाखेरि सन् 1994 संयुक्त राष्ट्रसङ्घको महासभाले अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यो सन् 1982 आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्य समूहको पहिलो बैठक बसेको थियो र त्यो बैठकको सम्झनामा यो 1994 विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ र अहिले 2083 साउन 24 गते 32 विश्व आदिवासी दिवस हामी मनाउन गइरहेका छौँ। हजुर,
यस वर्षको विश्व आदिवासी जनजाति दिवसको नारा र त्यसको सान्दर्भिकता के छ र नेफिनले दिवसको अवसरमा चाहिँ के कस्ता कार्यक्रमलाई चाहिँ प्राथमिकतामा राखिएको छ नि म्याम?
यो यसपटकको चाहिँ हरेक वर्ष नयाँ नयाँ नाराहरू युएनले चाहिँ तयार गर्ने गरेको छ। यसपटकको नारा चाहिँ संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको एउटा आधिकारिक थिम चाहिँ के छ भन्दाखेरि आदिवासी परम्परागत भाइ आमाहरूको सम्मान, जीवन र स्वास्थ्यको संरक्षण, युएनको नारा भयो। यो विश्वभरि यो नारालाई सम्मानका साथ मान्ने गरिन्छ। र नेपालको सन्दर्भमा भन्नुपर्दा चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घले पनि एउटा नारा तय गरेको छ, त्यो चाहिँ प्राप्त अधिकारको संरक्षण, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने नेपाल आदिवासी जनजाति महासङ्घको नारा पनि तयार भएको छ। र के कसो तयार भएको छ नेपालमा भन्ने सन्दर्भमा चाहिँ यसपटक नेपाल आदिवासी जनजाति महासङ्घको आयोजनामा सर्वप्रथम त नेपाल आदिवासी जनजाति महासङ्घसँग आबद्ध सङ्घ संगठनहरूको एउटा चाहिँ अनि आबद्ध सङ्घ संगठन र सम्बन्धन सङ्घ संगठनहरू संयुक्त गरेर चाहिँ नेपाल यो चाहिँ विश्व आदिवासी दिवस मूल आयोजक समारोह समिति गठन भएको छ। यसमा चाहिँ 151 जनाको समिति तयार भएको छ। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि हामी नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध सङ्गठनहरू र सङ्गठनहरूको दुईजना परिषद सदस्यहरू हुन्छ सबै सङ्गठनबाट, यी सबै परिषद सदस्यहरू समेत गरेर त्यसरी एउटा मूल समारोह समिति गठन भएको छ। र यसपटक चाहिँ गत सालको भन्दा अलिक फरक ढङ्गले महासङ्घले यो कार्यक्रम आयोजना गरेको छ। यो विगतका दिनहरूमा चाहिँ प्राय धेरै जसो अब हलहरूमा नै कार्यक्रमहरू गरिन्थ्यो। गत साल पनि यो प्रज्ञा भवनमा भव्य कार्यक्रम सम्पन्न भएको थियो। हलमा मान्छे नअटाएर बाहिर चौरहरूमा पनि टनाटन मान्छेहरू उपस्थितहरू थिए। तर यसपालि चाहिँ एउटा सहभागीको एउटा विरत उपस्थिति हुने र यसपालि चाहिँ अलिकति हामीले सधैँ किन हलमा मात्रै खुल्ला मञ्चमा नै हामीले चाहिँ अब हाम्रो आवाजलाई बुलन्द गर्नुपर्छ भन्ने उद्देश्यले खुल्ला मञ्चमा आयोजना गरिएको छ साउन 24 गते। यो चाहिँ यसपालि निकै राम्रो तयारी भइराखेको छ। सबै सङ्घ संगठनहरू संगठनको पनि भातृ संगठनहरूसँग विभिन्न जनजाति सम्बन्धी धार्मिक सङ्गठनहरू सबैहरूसँग महासङ्घले दिनदिनै यस विषयमा चाहिँ छलफल गरिराखेको छ। र अहिले आदिवासी दिवसलाई काठमाडौँ केन्द्रित रूपमा चाहिँ गर्ने भनेर भनेको हुँदा जिल्लाबाट पनि जस्तो काठमाडौँ नजिक जिल्लाहरू सादिङ, नुवाकोट, गोर्खा, यता रामेछाप, सिन्धुपाल्चोक, काभ्रे नजिक जिल्लाहरू सम्भवतः अब टाढाको जिल्लाहरूबाट पनि काठमाडौँमै उपस्थित हुने अहिलेसम्म छलफलमा यो कुराहरू आइरहेको छ। अनि जिल्लामा पनि यो कार्यक्रम हुन्छ, जो काठमाडौँमा उपस्थित आउन नसक्ने हुन्छ उहाँले जिल्लामा पनि आफ्नो तरिकाले विश्व आदिवासी दिवस मनाउनको लागि महासङ्घले परिपत्रहरू गरेको छ। र टुङ्खेलमा के हुन्छ त भन्दाखेरि एउटा हाम्रो परम्परागत झाँकी जुलुस, त्यसपछि परम्परागत सांस्कृतिक कार्यक्रमहरू हुन्छ, अनि परम्परागत खानपिन महोत्सव, आदिवासीहरूको खानाको परिकारहरू, त्यसको लागि पनि स्थलको व्यवस्थाहरू गरिएको छ। यसपालि धेरै टाढा टाढाबाट पनि बाहिर जिल्लाबाट पनि धेरै उपस्थित हुने भएको हुँदाखेरि केही भइपरि आउँछ कि स्वास्थ्यमा कसैको समस्या, अनि त्यस पछाडि फेरि कतै घाउचोट केही लाग्यो भने, कतै केही त्यस्तो घटना केही भयो भने तत्काल उद्धारको लागि स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ, स्वास्थ्य शिविर पनि राख्ने भएको छ। यसमा चाहिँ हाम्रो 10 उपसमिति बनाइएको छ। 10 उपसमितिमा चाहिँ महासङ्घको उपाध्यक्षहरू संयोजकमा र साथमा चाहिँ सचिवहरू रहेर समितिहरूले चाहिँ यो सबै आफ्नो जिम्मेवारीमा रहेर काम गरिरहेको छ।
म्याम, नेपाल जस्तो बहुजातीय बहुभाषिक मुलुकमा यो दिवसको चाहिँ महत्व कस्तो छ नि?
अब यो दिवसको महत्व चाहिँ विश्वभरि नै एकदमै महत्व छ, नेपालमा मात्रै नभएर अब यो विश्व आदिवासी दिवस केवल एउटा प्रोग्रामको रूपमा मात्रै मनाउने नभइकन यसको चाहिँ भाषा, धर्म, संस्कार, संस्कृति जगेर्ना गर्ने, अनि एक आपसमा चाहिँ आफ्नो ज्ञानको आदान प्रदान गर्ने लगायत शुभकामनाहरू आदान प्रदान गर्ने यी विविध कार्यक्रमहरू रहेको छ। र भन्नुपर्दाखेरि चाहिँ यो विश्व आदिवासी जनजाति मुद्दाको विषयमा नै यो बढी फोकस भएर यो कार्यक्रमहरू हुने गर्दछ। जस्तै म भनौँ, विश्व आदिवासी दिवस 9 अगस्तले चाहिँ आदिवासी जनजातिका मुद्दाहरूलाई सक्रिय रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म चाहिँ यसलाई उजागर गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।
भनेपछि आदिवासी जनजातिका मुद्दाहरूलाई चाहिँ राष्ट्रिय बहसमा ल्याउनको लागि यो दिवसले चाहिँ प्रभावकारी भूमिका खेल्छ भन्ने चाहिँ हजुरको मान्यता हो?
हजुर, एकदमै हजुर सही भन्नुभयो। जस्तै अब भाषा, संस्कृति, परम्परा, ज्ञान र जीवनशैलीको एउटा संरक्षण गर्ने होइन अधिकारको सुनिश्चित गर्ने भूमि प्राकृतिक स्रोत शिक्षा स्वास्थ्य रोजगार समान अवसर तथा आत्मनिर्णयको अधिकारलाई उठाउने अवसर पनि यस विश्व आदिवासी दिवसले प्रदान गर्दछ।
अहिलेको अवस्थामा आदिवासी जनजाति समुदायले भोगिरहेका प्रमुख चुनौतीहरू चाहिँ तपाईँलाई के लाग्छन् र महासङ्घले चाहिँ यसलाई सार्थक बनाउन चाहिँ के कस्ता कार्यक्रमहरू चाहिँ गर्दै आएको छ नि?
अब आदिवासीहरूको मुद्दाको विषयमा भन्यो भने यो धेरै चुनौतीहरू चाहिँ सधैँ नै खेदिरहनु परेको छ। जस्तो भन्नु पर्दा अहिले तत्कालीनको अवस्था भन्ने हो भने एउटा आदिवासीहरूको एउटा मात्रै सरकारी निकाय संस्था हो यो आदिवासीहरूको पहिचानलाई संरक्षण गर्ने यो हाम्रो चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान झन्डै झन्डै यो खारेजीको अवस्थामा पुगिसकेका थिए है। योभन्दा अगाडि पनि पटक पटक खारेजीको कुराहरू नउठेको होइन, तर यसपालि बिजोडका साथी खारेजीको अवस्थाहरू खारेजीको पक्षमा पुगेको थियो। तर जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको महत्त्व यसले के गर्छ, यसको कर्तव्य के हो र यो आदिवासी प्रति यसले कस्तो चाहिँ कार्यहरू गरिरहेको छ भन्ने कुरा चाहिँ सरकारलाई बुझाउने कार्यहरू भयो। जनजाति आदिवासी जनजाति महासङ्घ अब त्यस्तै विभिन्न सङ्घ संगठनहरू प्रतिष्ठान सबै भएर बुझाउने कार्य गरेपछि अब अहिले यो चाहिँ यथावत रहेको छ। तर अर्को चुनौती के छ भने यो आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको एउटा संरचनागत एउटा जुन पद्धति छ त्यहाँ चाहिँ एउटा पदबहालीको प्रक्रियाहरू छ यो चाहिँ सरकारले सायद नबुझेरै होला। तत्काल अहिले चाहिँ उपाध्यक्षको पद त्यस पछाडि आएर सदस्य सचिव पदमुक्त भएको छ लगायत प्रत्येक जातीय सङ्गठनबाट एकजना चाहिँ परिषद सदस्य पठाइएको हुन्छ। ती सबै परिषद सदस्यहरू पदमुक्त भएको छ र अहिलेसम्म यी पद बहालीको पुनर्पदमा ल्याउनको लागि चाहिँ कुनै पनि प्रक्रिया सरकारले अगाडि बढाएको छैन र यो नबढाउनु कारण त्यति के हो त्यो चाहिँ अब सरकारले नै बुझेको होला। अब हाम्रो कुरा प्रष्ट राख्नु पर्दा चाहिँ जुन यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नियमावली छ यो प्रष्ट रूपमा छ। प्रत्येक जाति संस्थाबाट परिषद सदस्य त्यहाँ जान्छ, ती मध्येबाट तिनजनाको एउटा समिति छानिन्छ, ती तिनजना समितिले उपाध्यक्ष र सदस्य सचिव चाहिँ सिफारिस गरेर पठाउँछ, त्यो चाहिँ मन्त्रीमण्डलबाट त्यो चाहिँ सिफारिस भएर आउँछ। यो प्रक्रिया सायद सरकारले नबुझेर होला यसरी 81 पदमुक्त भएको हुनाले अहिले चाहिँ अब कार्यवाहकको रूपमा काम भइरहेको छ। यो एउटा तत्कालीन ठुलो चुनौती रहेको छ। त्यसै गरेर अब आदिवासीहरूको विविध मुद्दाहरू छन् जस्तै संविधानमा व्यवस्था भएका मुद्दाहरूलाई पनि त्यो कार्यान्वयन भएको छैन। ती कार्यान्वयनको पक्षमा सरकार एकदम निष्क्रिय भएको देखिन्छ। ती कुराहरूलाई हामीले बार बार सरकारलाई घटाउने काम चाहिँ भइरहेको छ। जस्तै भूमिको कुराहरू भन्नुपर्दाखेरि ती भूमिबाट कति आदिवासीहरू विस्थापित भएका छन् यो अलिकति भन्दाखेरि काली लाग्दो नै स्थिति छ। जस्तो हाइवे पावरबाट अब त्यहाँका आदिवासीहरू विस्थापित भएका छन्, तपाईँको राष्ट्रिय निकुञ्जबाट आदिवासीहरू विस्थापित मात्र होइन त्यहाँ त तेह्रो मारमा आदिवासीहरू परेको छ। कसरी भन्नुहुन्छ भने एक त उनीहरूको भूमि खोसेर राष्ट्रिय निकुञ्ज बनाएको छ, दोस्रो त्यहाँ जङ्गली जनावरले हरेक वर्ष चाहिँ त्यहाँ चाहिँ अब मान्छेहरूलाई मारेको छ। अस्ति भर्खरै पनि चितवनमा राष्ट्रिय निकुञ्जमा एउटा सानो बच्चा अनि आमा छोरा एउटै घरको दुईजना हात्तीले दुर्गे हात्तीले है दुर्गे हात्तीले भनेपछि अनि त्यस्तो खालको छ। त्यसो फेरि अर्को त्यहाँ चाहिँ अब जो चाहिँ निकुञ्जहरू संरक्षणको लागि सेनाहरू खटाइएको छ त्यहाँबाट पनि उनीहरू पीडित हुन्छन्। कसरी हुन्छन् भने म एउटा उदाहरण लिन्छु, यसै बारेमा 28 कोटि गतिको कुरा हो। त्यहाँ चाहिँ नारायणीमा माछा मार्दा 500 माझीहरूलाई चाहिँ समातेर 2-3 दिन थुनामा राखेर उनीहरूलाई 25,000 जरिवाना गराएको छ। उनीहरूको त पेसा उनीहरूको त एउटा कार हो, पेसा हो होइन माछा मार्ने। अब संस्कारमा पनि माछा नबिन हुने कुराहरू हुन् उनीहरूको अब खाने एउटा भनौँ न एउटा भन्ने हो भने माछा बेचेरै व्यवसाय चलेको पहिला पहिला। अनि त्यो खालको स्थितिलाई चाहिँ अब सरकारले यसरी बन्देज लगाएपछि आदिवासीहरू विभिन्न यो सरकारको तपाईँको राष्ट्रिय निकुञ्ज ऐन कानुनबाट हाइवे पावरको ऐन कानुनबाट हरेक ऐन कानुन जति पनि बनिन्छ मलाई लाग्छ यो त आदिवासी विरुद्धमा बनेको जस्तो चाहिँ लाग्छ। किनभने त्यहाँका आदिवासी संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो ऐनमा उल्लेखै गरिरहँदैन। तर गरिएको संविधान भएको व्यवस्था अनुसार त्यहाँ चाहिँ ऐनहरू बनायो भने त कमसेकम उनको पनि केही संरक्षण त हुन्छ नि आदिवासीहरूको पनि त्यो खालको भयो। यता धेरै चुनौतीहरू छन् र यो चुनौतीहरू चाहिँ अब केही निमित्त अब आदिवासीहरू सधैँ चाहिँ अब एउटा आन्दोलनको रूपमा सडक आन्दोलन मात्रै नभइकन एउटा वैचारिक आन्दोलनको रूपमा पनि अगाडि बढिरहनु पर्ने आवश्यकता चाहिँ देखिएको छ।
अहिलेको परिवेशमा चाहिँ भूमि पहिचान भाषा र संस्कृति सम्बन्धी अधिकारको अवस्था सुनिश्चित गर्न महासङ्घले चाहिँ गरिरहेको मुख्य पहलहरू चाहिँ तपाईँ केलाई लिनुहुन्छ?
अब अहिले त्यसमा चाहिँ जस्तो अब भूमि अधिकार सम्बन्धी जति पनि ऐनहरू बन्दैछ ऐनहरू सम्बन्धी चाहिँ अध्ययन गरेर ती ऐनहरूमा चाहिँ संशोधन गरेर सुझावहरू पेस गर्ने कामहरू गरिएको छ। जस्तो अब वन ऐनको कुराहरू भयो होइन, अनि अहिले फेरि क्लाइमेट चेन्जको अब रेड प्लसका ऐनहरू वातावरणको ऐनहरू यी सबै ऐनहरूमा अध्ययन गरेर महासङ्घले आफ्नो सुझावहरू दिने काम गरिरहेको छ। त्यस्तै समुदायमा गएर यो आफ्नो संविधानमा भएका अधिकारका विषयमा कार्यान्वयन भयो नभएको पक्षहरूमा र बन्दै गरेका ऐनहरू कति ऐनहरू खारेज गर्ने ऐनहरू त्यो कुराहरूमा चाहिँ महासङ्घले एकदमै एउटा सचेतना कार्यक्रमहरू कानुनविदहरूसँग बसेर छलफल गर्ने कामहरू यस्तोहरू चाहिँ बहुत धेरै भइरहेको छ।
अहिले पछिल्लो समयमा चाहिँ संविधान संशोधनको कुरा उठिरहेको सन्दर्भमा चाहिँ आदिवासी जनजातिको मुख्य अडान चाहिँ के रहनुपर्छ भन्ने चाहिँ तपाईँको विचार छ नि?
संविधान संशोधनको जुन एउटा निकालेको थियो कतिवटा बुढामा संशोधन गर्ने भन्ने एउटा फर्म चाहिँ सरकारले चाहिँ त्यो बाहिर निकालेको थियो। हामीले त्यसभित्र रहेर कानुनविदहरू राखेर हामीले त्यस संशोधित प्रस्ताव चाहिँ आदिवासीको अधिकार सम्बन्धी बनाएर हामीले पेस गरिसकेका छौँ सरकारमा, राजनीतिक दलहरूमा पनि पेस गरेका छौँ, अनि मन्त्रालयहरूमा पनि पेस गरेका छौँ। यसरी चाहिँ बुझाइराखेको छ, बुझाइसकेको छ, यो केही एक महिना अगाडि चाहिँ बुझाइसकिन्छ।
आदिवासी महिला र युवाको नेतृत्व विकासका लागि चाहिँ हाल सञ्चालनमा रहेका कार्यक्रमहरू चाहिँ कतिको प्रभावकारी छन् जस्तो लाग्छ? जुन महासङ्घले चलाइरहेको छ नि त, अब साइनो जस्तो अब छुट्टै खालको प्रोजेक्टदेखि लिएर अरू विभिन्न कार्यक्रमहरू यहाँले सञ्चालन गर्नुभएको छ नि, यसलाई हेर्दा चाहिँ तपाईँ के भन्नुहुन्छ?
महासङ्घले अहिले फोकस गरेर महिलाहरू अनि युवाहरूमा चाहिँ कार्यक्रमहरू फोकस गरिराखेको छ। अब हुन त युवा महासङ्घ पनि छ, आदिवासी जनजाति युवा महासङ्घ छ, उहाँहरूले आफ्नो कामहरू आफ्नो तर्फबाट गरिरहनु भएको छ। त्यस्तै आदिवासी जनजाति महिला महासङ्घ छ, महिला महासङ्घले पनि आफ्नो तर्फबाट आफ्नो कामहरू गरिराखेको छ र पनि फेरि जनजाति महासङ्घले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिराखेको छ। जस्तै साइनो प्रोग्राम चलाइराखेको छ, त्यहाँ बढी आदिवासीहरूको ज्ञान होइन सिपको चाहिँ त्यो अब भइरहेकोलाई त्यसलाई दस्तावेज गर्ने अनि त्यहाँ चाहिँ युवा महिलाहरूलाई तालिम दिने र त्यसलाई उत्पादन गर्ने र त्यसलाई बिक्री वितरणको लागि पनि केही व्यवस्थाहरूमा चाहिँ सहयोग गर्ने त्यसको चाहिँ अब डकुमेन्ट्री बनाउने होइन अनि लिखित त्यहाँको अनुसन्धान गरेर चाहिँ त्यसलाई लिखित दस्तावेजहरू चाहिँ तयार गर्ने गरिसकेको छ होइन, धेरै गरिसकेको छ, अझै गर्ने कामहरू पनि बाँकी छ। त्यसरी गर्ने गर्दाखेरि जस्तो अब साइनो प्रोग्राम अन्तर्गत नै अब यो लेखहरूको सङ्घालो होइन, त्यसमा राई लिम्बू माझी थारू शेर्पा पाँचवटा जातिको उनीहरूको परम्परागत सिपहरूको बारेमा त्यहाँले चाहिँ रिसर्च गरेर एउटा तयार गरिएको छ, त्यो सबैमा त्यो वितरण गरिएको छ। त्यो चाहिँ एउटा पुस्ताहरूलाई एउटा लिखित रूपमा दस्तावेज बनेको छ, जसले गर्दाखेरि पुस्ताहरूले आफ्नो बिर्सिसकेको अब हराइसकेको ज्ञानहरूलाई पनि सिपलाई पनि उनीहरूले अध्ययन गर्न पाउने भए, हाम्रो यस्तो रहेछ भन्ने कुराहरू थाहा पाउने भए, यस्तो खालको राम्रो राम्रो कामहरू चाहिँ भइराखेको छ। डकुमेन्ट्रीहरू बनाएर युट्युबमा राखिएको छ, त्यो पनि एउटा राम्रो दस्तावेज भएको छ, त्यसले राम्रो कामहरू महासङ्घले गरिराखेको छ।
विशेष गरी चाहिँ आदिवासी महिलाहरूले अब भोग्ने दोहोरो तेह्रो विभेदका रूपमा पनि कहिले काहीँ कुराहरू उठ्छ होइन, यो विषयमा चाहिँ महासङ्घले कस्तो कस्तो कदम चालिरहेको छ? यहाँ चाहिँ विशेष गरेर अब माझी समुदायको नेतृत्व पनि गर्नुहुन्छ र अब एउटा उपाध्यक्ष रूपमा पनि अब महासङ्घमा त महिलाहरूको छुट्टै खालके विङ्सहरू छन् त, कति धेरै विषयगत समितिदेखि लिएर अब यहाँ महिलै भएको नाताले पनि मैले अझै यो प्रश्न गर्न चाहेँ।
हजुर, धन्यवाद ल प्रश्नको लागि। अब विशेष गरी आदिवासी महिलाहरूले पिलिरो विभेद खेप्नु परेको छ, त्यसको लागि नै आदिवासी महिलाहरू एकदम एकजुट भएर अहिले अगाडि बढिरहेका छन्। एउटा पहिलो नम्बरमा आदिवासी भएको कारणले, दोस्रो नम्बरमा महिला भएको कारणले, तेस्रो नम्बरमा फेरि आदिवासी महिला भएको कारणले होइन, तिहेरो विभेद आदिवासी महिलाहरू कहिलेसम्म खेप्ने त भन्ने कुरामा आदिवासी महिलाहरू सचेत भइसकेका छन् र ठाउँ ठाउँमा आफ्नो सङ्घर्ष चाहिँ अगाडि बढाइरहेका छन्। जस्तो आफ्नो प्रतिनिधित्व सबै ठाउँमा अहिले आदिवासी महिलाहरूले हाम्रो प्रतिनिधित्व हुनुपर्छ भनेर जोरदार आवाज उठाइरहेको छ। अब प्रतिनिधित्व भएको ठाउँमा पनि आदिवासी महिलाहरूले उठाइएको मुद्दा, उठाइएको विषयलाई कतिको सुन्दै हुन्छ, त्यो एउटा ठुलो च्यालेन्जको कुरा छ। अहिले सङ्घ सङ्गठनको मात्रै कुरा नगरौँ, जति पनि स्थानीय तहहरूमा अहिले दुईजना महिला सुनिश्चित गरिएको छ नि, अब अहिले यो पनि हटाउने विषय संविधानको प्रस्तावमा आइराखेको छ, तर यो हटाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ। पाँचजनामा दुईजना महिलाको प्रतिनिधित्व हुँदाखेरि त्यो दुईजना महिलाको चाहिँ कुरा त्यहाँ सुन्नै हुँदैन, निर्णय के हुन्छ त्यो पनि थाहा हुँदैन होइन। हो यस्तो खालको आदिवासी महिलाहरू त्यहाँ कि अब महिला समग्र महिलाको कुरा छ, एकजना दलित महिला अनिवार्य भएको हुनाले एकजना महिला जो पनि त्यहाँ पुग्ने भयो, यसरी दुईजना महिला भएको ठाउँमा पनि त्यहाँ कुरा सुन्नै हुँदैन, आफ्नो कुराहरू चाहिँ त्यहाँ उठाउनलाई साह्रो पनि मानिरहेको छ होइन, त्यस्तो अवस्था छ। यसले गर्दाखेरि आदिवासी महिलाहरूले हरेक ठाउँमा स्थानीय तहदेखि राज्यको हरेक तहमा आफ्नो प्रतिनिधित्व, अर्थपूर्ण प्रतिनिधित्वको चाहिँ हुनुपर्छ भनेर कुरा उठाइरहेको छ।
हाम्रो यो नेफिनले चाहिँ यो प्रकृति र संस्कृति बीचको सम्बन्धको कुरा सानो परियोजना अन्तर्गत धेरै कामहरू गर्नुभएको यहाँले नि भन्नुभयो होइन, र यो प्रकृति र संस्कृति बीचको सम्बन्ध अर्थात् नेचर कल्चर रिलेसनसिप जोगाउन चाहिँ समुदाय स्तरमा चाहिँ कस्ता कस्ता पहलहरू चाहिँ यहाँले चाहिँ आवश्यक देख्नुहुन्छ नि?
अब पहल प्रदानी गर्न चाहिँ आवश्यक एउटा स्थानीय तह होइन, हाम्रो राज्यको तीन तह मध्ये एउटा हाम्रो स्थानीय तह, यो स्थानीय तहलाई धेरै अधिकारहरू छ, यो अधिकार प्रयोग गरेर आदिवासीहरूको परम्परागत प्रथाजनित एउटा ज्ञान सिप अनि परम्परागत चाहिँ एउटा प्रथाजनित अब संस्थाहरू छ आदिवासीहरूको, ती कुराहरूलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने कुराहरू हो पहिलो नम्बरमा। तर महासङ्घले ती स्थानीय तहमा पनि गएर महासङ्घले स्थानीय तहसँग पनि यस विषयमा परामर्श गरिराखेको छ, र यसमा चाहिँ आदिवासी स्वयं पनि आदिवासी महिला आदिवासी पुरुष समुदाय सबैले आफैले पनि आफ्नो लागि गर्नुपर्छ, आफै पनि सचेत हुनुपर्छ। म चाहिँ के भन्छु भने म दोहोरो पक्षबाट हिँड्छु, सरकारले गर्दैन भन्नु मात्रै भन्दा पनि आफू चाहिँ केही नगर्ने, सबै कुरो हाम्रो सरकारले गर्दैन भनेर पनि हुँदैन कि, कतिपय कुराहरू त सरकारलाई पनि थाहा हुँदैन नि, त्यहाँ शान्तहरूमा पनि थाहा हुँदैन, त्यहाँ गएर चाहिँ आफूले भन्ने गर्ने हाम्रो यो छ, हाम्रो संरक्षण हुनुपर्छ, यसको लागि बजेटहरू छुट्याइनुपर्छ, यसको लागि नीति ऐनहरू बन्नुपर्छ भन्ने कुरामा हामी पनि पछि पर्नु हुँदैन, हामी पनि यो विषयमा सचेत हुनुपर्छ भन्ने हो। र पहल कदमीको हिसाबले भन्ने हो भने चाहिँ मैले अघि पनि भने हाम्रो साइनो प्रोग्राम अन्तर्गत जनजाति महासङ्घले चाहिँ जस्तो अब जुन गाईहरूले लगाउने एउटा परम्परागत पोसाक कपडा हुन्छ नि बुन्न सिकायो होइन, त्यहाँ बुन्ने अब मेसिनको तानहरू उपलब्ध गरायो, आउनु पनि भयो त्यो महासङ्घको प्रोग्राम पोखरामा हुँदा खुले उत्पादन गरेको सबै चिज ल्याउनु भएको थियो, मलाई एकदमै खुसी लाग्यो कि त्यहाँ देखेर। अनि जस्तै अब थारूहरूको ढाकी अनि त्यसपछि उहाँहरूको ड्रेस होइन, उहाँले त व्यवसायको रूपमा अगाडि बढाइरहेका छन् महिलाहरूले, त्यो एकदमै खुसीको कुरा भयो। अनि त्यस्तै त्यो मुर्चुङ्गाहरू बुन्ने त्यस्तोहरू तालिम गरिराख्नु भएको छ। अन्त माझीहरूको भन्ने हो भने सिन्धुपाल्चोक जिल्लामा साइनो प्रोग्राम सञ्चालन गरेको छ, उहाँले चाहिँ अब के गर्ने त भन्दा सबैभन्दा पहिला माझी जातिको कल्चरल ड्रेसलाई चाहिँ बनाउन सिक्ने र यसलाई चाहिँ प्रमोट गर्ने भनेर त्यहाँ उहाँहरूले चाहिँ बनाएर सिलाएर लाएर होइन सबै गरेर उहाँहरूले चाहिँ अहिले सामान्य कपडाहरू सबै सिलाएर लगाइरहेको छ अनि अरूहरूलाई पनि अब बनाइदिइरहेको भनौँ न, त्यो एउटा सिप पनि भयो सानो एउटा घरेलु उत्पादनमा पनि त्यसलाई भुलपेसि लान सकिन्छ थुप्रै कुराहरू समेटेर। अनि मेसिनले साइनो प्रोग्राम अन्तर्गत सञ्चालन गरेको थुप्रै सिपमूलक तालिम एउटा निकै ठुलो उपलब्धिको रूपमा लिएको छु मैले चाहिँ।
हामी चाहिँ अब कार्यक्रम करिब अन्ततिर छौँ होइन, र यो मलाई तपाईँलाई एकदम राख्न मन लागेको प्रश्न जस्तै विकास परियोजनाहरूमा चाहिँ स्वतन्त्र पूर्व सूचित मन्जुरी एसपिक र परम्परागत ज्ञानलाई चाहिँ सम्मान गर्न चाहिँ आवश्यक छ हामी भन्दै आएका छौँ होइन, र यसले चाहिँ आदिवासी जनजातिहरूलाई चाहिँ के फाइदा हुन्छ?
यसमा चाहिँ कुनै पनि आदिवासीको ठाउँमा लैजाँदा त्यहाँको आदिवासीहरूसँग एउटा कानुन छ, यो चाहिँ त्यहाँको आदिवासीहरूलाई त्यो खालको सफारी लगेको परियोजना आवश्यक छ कि छैन, अथवा त्यहाँको आदिवासीहरूलाई त्यो आवश्यक नभए तापनि राज्यको विकासको आवश्यकता त हो नि होइन, त्यो त देखेरै लग्याउने, तर त्यसो गरिनँदाखेरि त्यहाँको समुदायसँग एक्सिस, तर अहिलेसम्म धेरैसम्म त्यो एक्सिसहरू भएको नभएको हामीले पाएका छौँ, र कहीँ कहीँ त्यो गरिए तापनि अब कोसँग गर्यो भन्ने कुरा प्रमुख हो, जसलाई कुनै एउटा समुदायको कोही व्यक्तिसँग केही कुरा सोधेर आएर त्यो एक्सिट गर्यो भन्ने त्यो उपयुक्त हुँदैन, त्यहाँ चाहिँ हाम्रो आदिवासीसँग महासङ्घको त्यो हरेक जातीय समुदायहरूको सङ्घ सङ्गठन छ, उनीहरू पनि अलिकति सचेत भएका छन्, सबै कुरामा त सबैलाई यो कुराको जानकारी चाहिँ छैन, एक्सिट भनेको के हो जानकारी चाहिँ छैन, त्यो अब भएको पनि त्यहाँ यो अवेरनेस प्रोग्रामहरू त लगिरहेको छ तर सबैले बुझिरहेको हुन्छ, सबै हुँदैन, सबै त्यहाँ सहभागी भएको पनि हुँदैन, त्यस कारणले गर्दाखेरि आधिकारिक सङ्गठन समुदायसँग एक्सिट लिएर मात्रै त्यो कार्यक्रम गर् त्यहाँ चाहिँ प्रोजेक्टहरू सञ्चालन गर्नुपर्छ भन्ने एउटा मान्यता हाम्रो चाहिँ एउटा अधिकारकै रूपमा उठाएको कुरा हो। अब त्यसो हुँदाखेरि त्यहाँबाट उठ्दाखेरि चाहिँ अब त्यहाँ प्रोजेक्टहरू सञ्चालन गर्दाखेरि जस्तो हैदराबाद सञ्चालन गरे होइन, त्यहाँका आदिवासीहरूलाई अब त्यहाँबाट त कहाँ लाने भन्ने कुरा त त्यहाँका आदिवासीहरूसँग अनुमति लिनु पर्यो नि त, किनभने त्यहाँका आदिवासीहरू त्यो ठाउँबाट त्यो ठाउँ छोड्नु पर्दाखेरि उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति उसको परम्परागत प्रथासँग छोडेर जाने अवस्थाहरू आउँछ, किनभने हामी आदिवासी भने चाहिँ एउटा सामूहिक जीवन पद्धतिमा रहने आदिवासीहरू चाहिँ एउटा परम्परा हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा जान बित्तिकै आदिवासीहरू चाहिँ अन्य समुदायसँग अब त्यहाँ बसोबास गर्नुपर्ने स्थिति आउँछ, यसको मतलब फेरि अन्य समुदाय बस्दा चाहिँ आफ्नो सबै कुरो हराउँछ त हो भन्ने प्रश्न उठ्न सक्छ, त्यो हराउँछ किनभने उसले बोल्ने भाषा अन्य समुदायले जानेको हुन्छ, त्यस कारणले गर्दा अब बोल्न के गर्छ उसले भन्दाखेरि त्यो समुदायमा अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जुन भाषाहरू बोलिन्छ त्यो भाषा बोल्नु बाध्य हुन्छ, जसले गर्दा आफ्नो भाषा लोप हुँदै गइराखेको हुन्छ, लोप हुने अवस्था हुन्छ, बोलीचालीमा नल्याएपछि त हरेक चिज प्रयोगमा नल्याएपछि जुनै चिज छ नि त लोप हुन्छ नि त, त्यसो हुँदाखेरि आफ्नो संस्कार संस्कृति पनि आदिवासीहरूले चाहिँ त्यहाँबाट त्यो हराउने कुराहरू हुन्छ, त्यसले गर्दाखेरि यो सबै संरक्षण गर्नको निमित्त आदिवासीहरूसँग पूर्व सूचित मन्जुरी लिएर मात्रै गर्नुपर्छ, जहाँ चाहिँ आदिवासीहरूले आफ्नो यी सम्पूर्ण कुराहरूलाई संरक्षण गर्न सकियोस् भन्ने चाहिँ एउटा मुख्य उद्देश्य हो, तर यो चाहिँ कताकता मिलिरहेको छैन।
कार्यक्रमको अन्त्यमा चाहिँ विश्व आदिवासी जनजाति दिवसकै अवसरमा चाहिँ सम्पूर्ण आदिवासी समुदाय युवा पुस्ता र नीति निर्मातालाई चाहिँ हजुरको सन्देश के छ नि म्याम?
यो अहिले 32 विश्व आदिवासी दिवस केवल उत्सव मनाउने दिन मात्रै नभइकन यो आदिवासीको अधिकार समान सहभागिता पहिचान मुद्दालाई तथा विश्व समुदायसम्म प्रभावकारी रूपमा प्रस्तुत गर्ने एउटा अभियान पनि भएको हुनाले हामी सम्पूर्ण आदिवासीहरू विश्वभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदिवासी गैर आदिवासी सम्पूर्णमा सर्वप्रथम त मेरो तर्फबाट शुभकामना छ, र विश्व आदिवासी दिवस भव्यताको साथ हामी सम्पन्न गर्नको लागि हामी अगाडि बढ्नेछौँ, र 24 गतेको विश्व आदिवासी दिवसमा सम्पूर्णलाई हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रम खुल्ला मञ्चमा उपस्थित हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु, हजुर समयको लागि धेरै धेरै यो साइनो प्रोग्राम रेडियो क्याप्सनलाई धेरै धेरै धन्यवाद।
हस् त म्याम, यहाँले चाहिँ व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनोको लागि चाहिँ समय दिनुभयो, यहाँलाई पनि रेडियो मर्स्याङदी र रेडियो अन्नपूर्णको तर्फबाट धेरै धेरै धन्यवाद।
सुन्नुभयो उपाध्यक्ष चिनीमाया माझीसँग विश्व आदिवासी जनजाति दिवस र महासंघको गतिविधिबारे केन्द्रित रहेर गरिएको यो कुराकानी। यिनै कुराकानीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्सङ्गदी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरुलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।